منافقین اور ان جیسے لوگوں کا ذکر کرتے ہوئے ایک لفظ استعمال کیا لاہیتن قلوب، کہ یہ لوگ جو ہیں ان کے دل اس یعنی چاہے دین ہو یا زندگی ہو اس کے ساتھ کھیل تماشا کا جیسا سلوک کرتے ہیں، کھیل تماشا سمجھتے ہیں، اس کو کیا سمجھتے ہیں؟ کھیل تماشا سمجھتے ہیں. اس کا مطلب یہ کہ یہ کھیل تماشا نہیں ہے، کیونکہ یہ چیز جو فرمائی یہ ایک مضمون چیز، جب اللہ تعالیٰ کسی چیز کی مذمت کرے تو مطلب یہ ہوا کہ یہ چیز بری ہے، اور جس چیز کی اللہ تبارک و تعالیٰ تعریف کرے مدح فرمائے تو معلوم ہوا وہ چیز اچھی ہے، قابل عمل ہے، قابل حصول ہے. اب اس کھیل تماشے کا اگر اس کا اس کی ضد اپوزٹ تو کیا آئے گا؟ سنجیدگی. کہ مومن جو ہوتا ہے وہ اس زندگی کو نہایت سنجیدگی کے ساتھ لیتا ہے، وہ اس زندگی کو کھیل تماشا نہیں سمجھے گا. اور زندگی احاطہ کیے ہوئے ہے ہر کام پر جو انسان کرتا ہے، یا جس کا اس کو جس سے اس کو واسطہ پڑتا ہے، زندگی کے جتنے بھی امور ہیں کام ہیں ان سب میں یہ کام وہ سنجیدگی کے ساتھ کرتا ہے. سنجیدگی کیا؟ نہایت سنجیدگی کے ساتھ. مومن کی شان ایسی ہے کہ جو کام کرے گا وہ نہایت سنجیدگی کے ساتھ کرے گا، اس چیز کو وہ یعنی سرسری طور پر یا آپ لائٹلی بولو یا کیا بولو ایسا مومن کی زندگی میں متانت اور وقار ہوتا ہے، اور اس کا یعنی وہ جس کو کیا کہیں گے ہم سرسراپن، یا جیسے ہم کہتے ہیں تحفہ لکوئڈ کا سامنے جاتا ہے، اس میں کوئی وہ گریوٹی نہیں ہے، اس میں کوئی وہ وزن نہیں ہے، ابھی ایسا ابھی ایسا، اور کوئی کام کیا تو بے دلی سے کیا یا بے سمجھی سے کیا. یہ ساری چیزیں مومن کی شان میں نہیں ہوتی. اصل میں ہم لوگوں کو یہ چیز سمجھنا ہے کہ مومن کی وہ شان جو اللہ کو پسند ہے، جو نبی کریم صلی اللہ علیہ وسلم جس کا نمونہ دکھا کر گئے وہ شان ایسی، اور اس پر پوری شریعت اسلامیہ کو دیکھو تو ہر چیز میں یہی شان نظر آئے گی. یہاں تک کہ اگر آپ کھانا کھا رہے ہو، اب کھانا کھاتے وقت آپ کوئی ایسا سوال مت پوچھو کہ کھانا کھانے والے کو یا تو اسے غم ہو. اب غم کی بات، دکھ کی بات یہ تو دور کی بات، یہ ایسا بھی نہ پوچھو کہ اس کو سوچنا پڑے. خوب سمجھنا چاہیے شریعت کی اصولوں کو اور کیسی تعلیم دے کر گئے، اور ہم نے اس تعلیم کو خود بلا دیا تو ہم دوسروں کو کیا سکھائیں؟ खुद भूल गए, यानी अब अभी छोटी चीज बहुत बार सुनी भी होगी, अब छोटी चीज है लेकिन घोर अगर इस पर करोगे तो मालूम हो जाएगा कि ये खाना खा रहा है। तो इसको ऐसा सवाल मत करो या ऐसी चीज मत पूछो, इसको सोचना पड़ेगा। अब ये जो खाना खाएगा, इस खाने को भी बड़े संजीदगी के साथ, यानी संजीदगी का मतलब नहीं वो मूड में रहकर, यानी इस वक्त इसका काम है खाना खाना। अब इस खाना खाने के जितने आदाब हैं उनको मद्देनजर रखकर अब इसको आप सवाल पूछ रहे हैं, इसके दिमाग को सुख काम करना है, इसकी एनर्जी को है, सिस्टमों को क्या होगा वो होगा, ये डॉक्टर हजरा ये लोग जानते हैं आजकल ज़्यादा पढ़ते हैं कि इसके सोचने से इसको क्या असर हो जाएगा। और इन डॉक्टर हजरात को अगर जब किसी को मियादे की तकलीफ होती है और कोई वजह नहीं तो कहते हैं कि इसको सिट्रस अल्सर है, ज़्यादा सोचने से होता है। जब वो सोचेगा या उसको परेशान रहेगा तो ये परेशानी उसके अंदर जिस्म के ज़ाहरी अज़ा को भी मुतासर करती है, इसकी ये परेशानी इसके ज़ाहिर अज़ा को भी परेशान करती है, म्यादे ही को नहीं बल्कि अक्सर अज़ा जो हैं इंसान के, वो इसके दिमाग पर, अगर इसके दिमाग पर कोई गलत किस्म का बोझ पड़ा है या गलत सोच है तो उसका असर इसके जिस्म पर पड़ता है, बहुत ज़्यादा पड़ता है। अब यहाँ इस्लाम की तालीम देखो कि अगर कोई खाना खा रहा है, अब इसको आप ऐसा सवाल मत पूछो किसको सोचना पड़े, ये इसके खाने का वक्त, और खाना ये है कि इसके जिस्म को एनर्जी मिले, इसके बदन को राहत मिले, इसके लिए ये खाना खा रहा है। आप इसके अक्स इसके बराबर इसको सवाल पूछ रहे हैं आप, और अगर आपको बहुत भूख लगी है और नमाज का वक्त है तो कह रहे हैं अब खाना खा, शरीयत ने ये कहा बहुत भूख लगी है और वहाँ से नमाज का वक्त हो गया तो शरीयत ये कहेगी आप पहले खाना खाओ फिर नमाज पढ़ो। अब क्यों ऐसा कि अगर आप खाना खा रहे हैं लेकिन फिक्र है नमाज की, नमाज का वक्त, तो ये खाना आपका नमाज बन जाएगा। क्यों? जो नमाज के इंतज़ार में है वो नमाज में है, और अगर इसने पहले नमाज पढ़ी तो इसकी नमाज खाना बन जाएगी, क्योंकि इसकी फिक्र होगी कहाँ पर, खाने की तरफ, तो इसकी नमाज खाना बन जाएगी और इस तरह से इसका खाना नमाज बन जाएगी अगर इसने पहले, यानी मतलब ये कि जो काम आप करो। अब यहाँ से इंसान अगर अपनी अकल से सोचता वो कहेगा पहले नमाज पढ़नी चाहिए, नमाज में ज़्यादा सवाब, खाना नफस परस्ती है तो खाना को छोड़ेगा नमाज पढ़ेगा, लेकिन शरीयत इसके अंदर एक यकसोई देखना चाहता है कि जमीयत खातिर, जमीयत यानि बोला था जमीयत खातिर क्या होता है, तमाम हवास को तमाम ख्यालों को जमा करना, जमीयत जमा करना और जहन को मुंतशिर होने नहीं देना, जहन को मुंतशिर होने नहीं देना, उसी को यकसोई कहते हैं। और ये बहुत ही क्या है, कीमती चीज़, बहुत कीमती चीज़। अगर बुज़ुर्गों की इबादत खानों को आप देखोगे, वो अपने इबादत खाने थाना भवन पे भी मौजूद है, अगर कोई थाना भवन जहाँ हज़रत हाजी इमदादुल्लाह रहमतुल्लाह अलैह, हज़रत हाजी इमदादुल्लाह अलैह रहमा और हाफिज दामन शहीद साहब और हज़रत हाजी रहमतुल्लाह अलैह सारे जहाँ इबादत करते थे, वो जहाँ बैठते थे वो बिल्कुल कब्र जैसा है, छोटी सी इतनी जगह और एक दरवाज़ा, खिड़की विड़की उसमें रोशनदान नहीं है। ऐसा क्यों करते थे? अब जितना कमरा ज़्यादा बड़ा होगा और जितनी ये होगी तो उतना इसका ख्याल मुंतशिर होगा, एक चीज़ अपनी तरफ तवज्जह मबजूल कराएगी, एक चीज़ दूसरी चीज़ दूसरी चीज़ दूसरी चीज़, तो और जो इसको मकसद है यकसोई हासिल करना वो यकसोई इसको हासिल नहीं हो जाएगी। اور یکسوئی کا ہونا بہت ضروری ہے. تو ان مومن کی شان میں یہ ہے کہ یہ جو کام کرے گا یکسوئی کے ساتھ, اب کھانا کھا رہا ہے تو یکسوئی کے ساتھ, اور کوئی کام, اب اس کو سبق پڑھنے کا کام, اب سبق پڑھنا ہے تو کیا کرے گا, کھانے کی فکر کرے گا یا دوسری فکر کرے گا, تو وہاں بھی یکسوئی کے ساتھ سبق پڑھے گا, بالکل یکسوئی کی. یعنی یہ اس کا ذہن جو ہوتا ہے ٹرین ہو جاتا ہے یکسوئی کے لیے, کہ جو کام کرے گا پورے جمعیت خاطر کے ساتھ کرے گا. اور جس کو یہ تربیت نہیں ملی تو اس کے ہر کام میں اس کا ذہن منتشر رہتا ہے, کوئی کام صحیح طریقے سے نہیں کر پاتا. جو کام بھی دے دو, اب یہ کام کرنا تو فکر اس کام کی, وہ کام کر رہا تو فکر اس کام کی, تو نتیجہ یہ نکلتا ہے. اس طالب علم کیسے کتاب سامنے رکھی دل نہیں لگتا, پریشان ہوتا ہے, یا یہ ذہن میں آ جائے گا کہ شاید میں اس وقت عبادت نہیں کرتا ہوں, تو یہ ذہن میں آ جائے گا کہ میں وقت ضائع کر رہا ہوں, اس سے بہتر ہے میں دینی کتاب ہاتھ میں اٹھاؤں, یہ کتاب اٹھانے سے میرا بہتر ہے میں دینی کتاب اٹھاؤں. اب دینی کتاب جب اٹھاتا تو کہتا میرا سلیبس رہ گیا, دینی کتاب ہاتھ میں اٹھائی تو کہتا میرا سلیبس رہ گیا, اب وہاں بھی دل نہیں لگتا ہے اور یہاں بھی, اور پھر کیا کرتا ہے, پھر اٹھ ہی جاتا ہے, نہیں یہ کتاب ہاتھ میں دیتا ہے نہیں یہ کتاب ہاتھ میں دیتا ہے, کچن میں بیٹھے گا باتیں کرے گا یا اگر ٹی وی چل رہا ہوگا تو اس کے ساتھ دل بہلائی کرے گا. یعنی مقصد یہ ہے کہ اپنے اندر دین یہ سکھاتا ہے کہ ہمارے اندر جو ہم کام کریں ہر کام میں ایک سنجیدگی ہو, ایک پرپز ہو, اور ایک سمجھ بو شعور ہو کہ یہ ہم کیوں کرتے ہیں, شعور کے ساتھ کریں, سمجھ کے ساتھ کریں, سنجیدگی کے ساتھ کریں. اور شیطان جو ہے اس کے پیچھے پڑا, شیطان تو چھوڑے گا نہیں, شیطان نے قسم کھائی ہے کہ مومن کو پریشان کروں گا. اب یہ کتاب کو بیٹھ دینی کتاب لے کر بیٹھے گا تو کہے گا وہ تمہارا سبق ادھر سے ادھر کہاں بیٹھ گیا, تو وہ کتاب اٹھائے گا کہا وقت ضائع ہے یہ یہاں کیا کرتا ہے, دکان پر جائے گا کہتا ہے یہ تو دنیا داری بزرگوں نے کیا نہیں, بزرگوں نے ایسا کیا نہیں, انہوں نے دنیا کو لات ماری. اب اپنے کو ان بزرگوں پر قیاس کرتا ہے, یہ اندر سے شیطان اس کو کوئی کسی کام میں اس کو دل نہیں لگانے دیتا. انہی چیزوں کے لیے رہبر کامل کی ضرورت پڑتی ہے. لیکن یہاں انسان جو ہے اپنی سوچ اور اپنی تجویز کو چھوڑنے کے لیے تیار نہیں ہوتا. یعنی جو اس کے دل میں لگے گا کہ یہ خراب ہے کہے گا یہ خراب, چاہے اس کو کوئی کہے یہ خراب ہے نہیں کرے, کوئی چیز لگے گی اس کو یہ ٹھیک ہے کرے گا یہ چیز ٹھیک. تو نتیجہ یہ ہوتا ہے کہ اکثر لوگ پریشان رہتے ہیں, اکثر جن کو دیکھو آپ دیندار لوگ بھی ہیں, اور اگر آپ دین پر چل رہے ہیں, اب دین پر چل رہے کیوں ہیں, مجھے ایک نے ابھی کچھ دن پہلے کہا کہ ڈاکٹر صاحب اگر آج اس مہینے رمضان میں آپ مجھے دعا نہیں کریں گے تو میرا ایمان گیا, اب اتنے سال ہو گئے یہ ہو گیا وہ ہو گیا مجھے کچھ نہیں تو میں گیا, میرے ایمان کو بھی خطرہ ہے. ٹھیک, بظاہر تو لگتا ہے اچھی اس کا یہ فکر ہے لیکن اس کی سوچ غلط. اب یہ شخص جو میں جانتا ہوں, میں نے پہلے بالکل دین دان نہیں تھا, اب دین پر چلتا ہے, نمازوں کا پابند ہے, گناہوں سے بچنے کی آزاد کوشش کرتا ہے, سنتوں پر سنتوں کی پر چلنے کی توفیق ہوتی ہے دین کی طرف, یہ سب. میں نے کہا یہ سب جو اللہ نے دیا یہ کیا دیا, اس کو کیا سمجھتے ہو آپ, آپ اتنی خلقت کو دیکھو کثرت کو دیکھو اس چیز سے محروم, اس چیز سے اگر تمہاری فرض نماز چلی جائے گی کیا ہو جائے, تو بڑا پریشان ہو, یہ پریشانی کہاں سے لائی, یہ پریشانی جو تجھے ہو جائے گی یہ کہاں سے لائے, یہ تو بڑی نعمت ہے, ये कोई चीज अंदर जो है परेशान हो रहा है, वो चीज तो क्या है, वो तो ईमान है। हम करोड़ों लोग नमाज नहीं पढ़ते, परेशान नहीं होते, ये तो तुम्हें परेशानी हो रही है, नहीं मैं नजरों की हिफाजत नहीं कर पाता, नजरों की हिफाजत, ना तुम्हारी नजर किसी पर गई तो दिल में क्या मतलब बड़ा परेशान हो, तुम्हें ये परेशानी कहाँ से आ गई। ये परेशानी तो बजाय खुद अल्लाह की एक बड़ी नियमत है जो तुझे दी हुई है, दूसरों को नहीं हो तो उसे नजर लेते हैं, अगर उनको गैर महरम पर नजर पड़ेगी तो वो उसे क्या करते, तो लजत लेते हैं और तुम परेशान हो रहे हो, ये परेशानी कहाँ से लाए। असल में कि दीन पर चलना किस लिए चलते ये भी मालूम है, बंदगी का क्या मफहूम है ये भी मालूम है, बंदा किसे कहते हैं ये भी मालूम है, या तो कुछ बुजुर्गों के हालात पड़े तो वो तो हवा में होते थे, दरिया से चलते थे, कशफ होता था, ये होता था, वो होता था, ऐसी चीजें पड़ी और कहता मेरे में नहीं, तो इसलिए अब मुझे क्या फ़ायदा, मैं फलां के पास इतने साल से जा रहा हूँ मुझे कुछ फ़ायदा नहीं हुआ। अब शैतान इसको इसी बहाने से रास्ते से ही इसे दीन से ही हटाता है। असल में इसको ये भी मकसद पता नहीं कि मैं और अल्लाह ताला जो मेरे साथ जो ये मामला कर रहे हैं, ये मामला अल्लाह ताला जो कर रहे हैं ये उसकी कितनी बड़ी नियामत है। मेरी बात समझ में, ये अल्लाह की कितनी बड़ी नियामत है कि इसी के शुक्र में नहीं उसका। अब थोड़ी थोड़ी उसकी आँख खुलने लगी, वरना वो उसका ये था, और अचानक ही वो मुलाकात का ये हुआ, ये क्या हुआ, मुलाकात का वो मिल गया, वो इस रमज़ान के बाद अगर मुझे कुछ नहीं पता नहीं वो क्या चाहता था, इस रमज़ान के बाद उड़ना चाहता था, क्या चाहता था वल्लाहु आलम बिस्सवाब, किस चीज़ को चाहता। ये नफ्स इंसान का कभी फरिश्ता नहीं बनेगा, इंसान का नफ्स फरिश्ता नहीं बनेगा, ये नफ्स के साथ लड़ाई जो है ये मरने तक, नफ्स के साथ जो लड़ाई है ये जहाँ तक दुनिया में है तब तक है ये लड़ाई। हाँ, अब कामिलीन को, अभी आप कहेंगे कामिलीन जो होते हैं उनको नहीं होता है, उनको भी होता है कि उनके नफ्स, आपने बहुत बार सुना होगा इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह, आखिरी वक्त है तो फरमाते हैं अभी नहीं अभी नहीं अभी नहीं, तो किसी ने कहा हजरत ये क्या अभी नहीं अभी नहीं, कहा ये इबलीस आया, अब देखो मरते वक्त तक भी वो पीछे पड़ा है, अब इनका आखिरी वक्त, कहा तुम मेरे किसे जाल से बच गए, मेरे पंजे में नहीं आए, तो कहता है अभी भरोसा नहीं, यानी तब तक लड़ाई है इसे उम्र भर की, कभी इसने पिछाड़ा कभी हमने पिछाड़ा, नफ्स और शैतान के साथ जो लड़ाई है ये उम्र भर की लड़ाई। नफ्स मुतमईना हो जाएगा ठीक, लेकिन जो इसमें बशरियत है वो तकाजे आउट कर जाते हैं, अब ये है कि उनको बहुत कम मुजाहदे से काबू आ जाता है, जो मुबतदी होता है जो शुरू में होता है उसको ज़्यादा मुजाहदा करता है करना पड़ता है गुनाहों से बचने के लिए, और जो मुंतही होता है जो कामिल होता है उसको भी मुजाहदा करना पड़ता है, लेकिन उसको कम करना पड़ता है क्योंकि उसने किया हुआ है, लेकिन ऐसा नहीं कि उसको नहीं होगा कि उसने किसी गैर महरम पर अगर नज़र डाली तो दिल में ख्याल नहीं उठेगा, दिल में उसके ख्याल ही नहीं उठेगा, वो फरिश्ता बन गया, नहीं ऐसा नहीं होता। क्यों फिर हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर सिद्दीक को मना नहीं करते, हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम अबू बकर सिद्दीक को मना नहीं करते, क्योंकि अबू बकर जैसा वली कोई हो नहीं सकता, उम्मत में अबू बकर जैसा कोई वली मुमकिन नहीं है, लेकिन अबू बकर जितना भी दर्जा था तो इंसान थे, और खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने गैर महरम को सामने आने नहीं दिया, कह दिया जो बैत भी की तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कभी वो मुसाफा साबित नहीं है, बल्कि वो पानी में हाथ डालते थे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम पानी में हाथ, तो वहाँ जो और हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो हैं नबी का मासूम होना ये तो यानी ये मसला कतई है, کہ نبی معصوم ہوتا ہے عند اللہ حفاظت ہوتی, تو وہاں یہ اندیشہ نہیں ہے بالکل. کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے ساتھ جو شیطان تھا وہ مسلمان ہو گیا, شیطان تو تھا ساتھ جب دنیا میں لیکن وہ مسلمان ہو گیا. لہذا انبیاء کرام مدارج نبوت میں حضرت شیخ محدث دہلوی علیہ الرحمٰ نے لکھا ہے کہ شک صدر ہر نبی کا ہوا ہے, اور پیغمبر کا شک صدر ہوا. اب شک صدر میں, ابھی شک صدر میں کیا, یہ جو بشریت کے تقاضے ہیں یہ نکالے جاتے ہیں. نبی تو معصوم ہے لیکن جب پیدا ہوئے تو وہ چیز ساتھ لائے. اب حضور صلی اللہ علیہ وسلم کے چار بار شک صدر, جب 6-7 سال کے تھے تو جو بچپن کی جو وہ ہوتی ہیں وہ ان سے نکالا گیا, پھر جب جوانی کو آ گئے 14-15 سال اس عمر میں تو وہ اور تقاضے, دوسرے تقاضے پیدا ہوتے ہیں طبیعت میں, تو وہاں شک صدر. پھر تقریباً وہ شاید 25 یا کچھ سال کی عمر, پھر معراج کی عمر, معراج کے وقت. تو چار مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کے شک صدر ثابت ہے. تو شک صدر میں تو پھر ان کی کوئی چیز وہاں سے قلب مبارک سے نکالی گئی, انہوں نے وہ تشت لایا جبریل علیہ السلام نے, انہوں نے اور پھر اس کو کھولا اور اسے کوئی چیز نکالا, آیا نا حدیثوں میں. تو یہ نبیوں کا کام کہ نبی جو ہیں عند اللہ معصوم ہیں, انبیاء جو ہیں اللہ کی طرف سے جو ہیں وہ معصوم ہیں اور ان کی حفاظت ہوتی ہے غیب سے حفاظت, اور ان کے بغیر جو دوسرے لوگ ہیں ان کی وہ معصوم نہیں ہوتے, چاہے بڑا ولی بھی ہو معصوم نہیں ہوتا. ہاں یہ ہے کہ ولی اور اگر کامل ولی ہوگا اللہ کا پیارا بندہ ہوگا تو اللہ تعالیٰ اس کو گناہ پر رہنے نہیں دیں گے, یا اسے گناہ کا صدور ہی نہ ہو ایسا نہیں ہوتا, گناہ کا صدور ہی نہ ہو نہیں. ہاں گناہ پر کیونکہ اللہ کے پیارے ہیں تو اللہ تعالیٰ حفاظت فرمائیں گے تو گناہ پر رہنے نہیں دیں گے. تو یعنی اکثر جو ہیں یہ کہ یہ نفس میں جو تقاضے ہیں, اسی لیے کہتے ہیں کہ اس میں یہ جو تہذیب نفس ہوتا ہے, نفس کی کیا کرنا, یعنی صفائی کرنا, پاک کرنا, اور جو اس میں اخلاق رذیلہ ہیں, جو اس نفس میں اخلاق رذیلہ ہیں, بری عادتیں خصلتیں بری ہیں, وہ مجاہدہ سے یعنی محنت سے مشقت سے وہ کیا ہوتی ہیں, ختم ہوتی ہیں, نہیں ختم نہیں ہوتی ہیں, کم ہوتی ہیں, کمزور ہوتی ہیں, اضمحلال ہوتا ہے یعنی وہ کمزور ہو جاتی ہے, ختم نہیں ہوتی. اسی لیے اس کو مرنے تک اس نفس کی نگرانی کرنا پڑتی ہے, مرنے تک. اگر کوئی یہ سمجھے گا کہ میں نے مجاہدہ کیا تو اب میں مجھے ضرورت نہیں ہے, میں اب جہاں سے بھی چلوں مجھے کوئی ضرورت نہیں ہے, میرا نفس کیا ہو گیا, پھسل جائے گا. وہ جو نفس میں اندر یہ سانپ کی طرح ہے, اب اس کے اوپر ہو تو بڑا اس طرح بیٹھے گا, اب ادھر کو کرو تو یہاں سے ڈسے گا, یہ بالکل سانپ کی طرح ہے. اب اس کو دودھ دے دو تو بالکل چپ کر کے بیٹھے, اب ادھر کو نظر گئی تو یہاں سے, یعنی تھوڑی سی غفلت ہو گئی تو گناہ میں مبتلا کرے, تھوڑی سی غفلت ہو گئی, اسی چیز کا نام مجاہدہ ہے, اسی چیز کا نام مجاہدہ ہے. اور یہی مجاہدہ کیا ہے, اس کو تہذیب نفس کے لیے بہت ضروری ہے جو اس کو کرایا جاتا ہے. اور پہلے زمانے میں تو بڑا مجاہدہ کراتے تھے, آج تو نہ ایسے شاگرد رہے تو ایسے مشائخ بھی کہاں رہیں گے جب شاگرد بھی ایسے نہیں. حضرت شیخ شبلی جب حضرت جنید بغدادی کے پاس گئے تو حضرت جنید بغدادی نے کہا بھیک مانگو, آج تو ایسا کوئی بھیک فتوا لائے گا کیا, یہ جب فوراً فتوا لائے گا تو ایک سال تک شبلی بھیک کسی نے اس کو دیا کچھ نہیں, بھیک مانگتے گئے لیکن کسی نے کچھ نہیں دیا. سال کے بعد پھر آ گئے, فرمایا پھر بھیک مانگو اور جو آئے گا وہ شام کو دریا میں ڈالنا, سمجھے کوئی एक भीख मांग कर इतनी मेहनत करके कुछ पैसा मिलेगा, अब उसको भी फेंकना है, उसको भी फेंकना है। ये पैसा फेंकना ये नफ़ल पर और ज़्यादा शाक है, बहुत ज़्यादा मुश्किल है। नफल नमाज पर तो इंसान तैयार हो जाएगा, लेकिन पैसा देने पर ये बड़ा मुश्किल है। माल इंसान को तबीयी तौर पर बड़ा प्यारा होता है, तो फरमाया बुजुर्गों ने कि इसको ऐसा क्यों कराया, तो इसमें तकब्बुर था, इसमें तकब्बुर था कि और अच्छे खानदान से था। अब चूंकि तकब्बुर था और ये आया सलूक की राह को हासिल करने के लिए, और सलूक की राह इसको हासिल नहीं होगी अगर अंदर तकब्बुर होगी, कितनी रियाजत मुजाहदा करेगा, कितनी नमाजें, कितने नवाफिल, कितनी क्या करेगा, इसको तो फायदा होने का नहीं है, इसके अंदर तकब्बुर है। और भीख मांगना मकरूह है, हराम तो नहीं है। अब ये कहेंगे कि उन्होंने इसको हराम चीज़ का मर्तकब कैसा किया, और ये इलाजन था, ये इनके और इलाज के लिए इस तरह की हालत में, अगर मुझे फिका का मालूम नहीं कैम्पिंग की रूह से भीख मांगना क्या है, तो उस हालत में कभी हराम भी हलाल हो जाता है, इस तरह हालत में। और इसकी हालत इस तरह इस माने करके कि तकब्बुर को जहन्नम में ले जाता, तकब्बुर इसको कहाँ ले जाता, जहन्नम में ले जाता। अब इस तकब्बुर को निकालने के लिए अब देखो कौन सा मुजाहिदा कराया, तब जाकर शिबली बने, ऐसे नहीं बनते कोई। हजरत थानी रहमतुल्लाह अलैह फरमाया करते थे कि लोग चाहते हैं कि हमारा शेख जुनेद जैसा हो, हम उससे बयत हो जाएंगे जो जुनेद बगदादी हो। तो हजरत फरमाते थे खुद तो पहले शिबली बनो, जुनेद भी मिलेगा। वो फरमाते थे खुद तो शिबली जैसा बनो, जुनेद भी मिलेगा, क्यों नहीं मिलेगा, लेकिन कोई तो शिबली हो। हज़रत बाबा दाऊद खाकी रहमतुल्लाह अलैह को भी हज़रत मखदूम साहब सुल्तान आलफी नले रहमा ने कुछ इसी तरह तरीके का मुजाहदा कराया। वो बड़े रईस ख़ानदान के थे बाबा दाऊद खाकी, और बड़ी इल्मी शख्सियत थे। हज़रत से जब ताल्लुक़ हुआ तो अब शहर से जब चलना पड़ता तो हज़रत घोड़े पर, और ये लगा अब ये नफ़्स के लिए बड़ा शाक है, कि नफ़्स के लिए कि एक शख्स जो बहुत बड़ा रईस हो या बड़े ख़ानदान का हो वो किसी की लगाम लेकर लोगों में से चले, और दिल में ये ख्याल गुजरता था, यानी नापसंदगी कुछ कभी नफसानी तौर पर दिल में ये ख्याल आता था तो हज़रत को काशिफ होता। हज़रत ने फरमाया भाई जब ये खिड़का लगाया तो इसकी आवाज़ तो होगी, हम कश्मीर में ये लिए बस्त लगे आज गज खर कर। जब ऐसे मुजाहदे से अपनी नफ्स की तहजीब की तब कुछ बने, जब ऐसे मुजाहदों से अपने नफ्स को असल में इस्लाम का मकसद समझना चाहिए, इस्लाम इसको इंसान बनाना चाहता है, इंसान को इंसान बनाना चाहता है, और तकब्बुर इंसानियत की नहीं है, तकब्बुर जो यानी किबरियाई अल्लाह की शान है, किबरियाई अल्लाह की शान है, किसी मखलूक के लिए शाया निशान नहीं है। और ये दरिंदों में होता है जैसे शेर में होता है, ये दरिंदा सिफत है ना, बहीमियत दरिंदा सिफत है, शेर में बड़ा होता है, वो किसी जानवर को आगे चलने नहीं देता, कहता मैं बड़ा क्या बोलता है। तो इस्लाम जो है हैवानों की सिफात या बहीमियत या दरिंदों की सिफात या इखलाक रजीला ये इंसान में नहीं देखना चाहता, इसकी तहजीब चाहता है। और ये तहजीब ये नफ्स जो है ये इन चीज़ों को अपने अंदर पैदा करने के लिए ये आसानी से तैयार नहीं होता, इसको इस चीज़ पर मजबूर करना उसी का नाम मुजाहदा है। सुने दो अक्सर बोलते हैं मुजाहदा मुजाहदा, इस नफ्स को अपने जो ये जिन आदतों का ये खोगर बन चुका है उन आदतों से निकाल कर इसको इकराक हमीदा इसमें पाईवस्त करना इसी का नाम मुजाहदा है। और ये सबसे बड़ी दरवेशी है, वो हवा में उड़ना और ये चीज़ें वो कोई माने नहीं रखते असल में कि ये इंसान बने। तो मैं अर्ज़ ये कर रहा था کہ اصل میں مومن کی شان میں یہ ہوتا ہے کہ یہ چیز جو کام کرے گا سنجیدگی کے ساتھ کرے گا. اب ہم لوگ اپنی جگہ سوچیں گے کہ چلو ہم نماز پڑھتے ہیں کتنی سنجیدگی کے ساتھ پڑھتے ہیں, روزہ رکھتے ہیں کتنی سنجیدگی کے ساتھ, کوئی عبادت کرتے ہیں, کوئی دوسرا کام کرتے ہیں, ہم اپنے اپنے کام اپنا جو جو جس لائن میں ہیں, جس پروفیشن میں ہیں, جس کام میں ہیں, وہ اس کو اپنے کو انالائز کرے گا, تجزیہ کرے گا, پھر دیکھے گا اور پھر اپنے اس پورے اپنے معمولات یومیہ کو پھر سے ترتیب دے گا کہ ہم اپنے کام کتنی سنجیدگی کے ساتھ کرتے ہیں, کتنی متانت وقار کے ساتھ. مومن کی شان وقار کی ہوتی, اس کو کیا بولتے ہیں, چہرہ پہناتے بولتے ہیں اس کو, وقار کے جو اپوزٹ ہے بولتے ہیں اس کو, بولتے ہیں یعنی چھچورا پن بولتے, اردو میں بولتے ہیں چھچورا پن. مومن میں ایسی نہیں, جو کہے گا یہ مطلب کہے گا, وہ اسے مطلب نہیں, اس نے بات کہی تو پھر اس کا وہ مقصد نہیں ہوگا, جس کو ہم کہتے ہیں وہ جو کہے گا یہ مینز اٹ, ایسے نہیں کہے گا وہ, یا تو نہیں کہے گا, اور جو کرے گا ہی مینز اٹ. ہر چیز میں اس میں بڑی متانت ہوتی ہے راستے. اب دیکھو اب افطار کا وقت نزدیک, اب بہت جلدی ہے نا, یہ اسلام نے کہا اگر نماز کے لیے جانا ہے دوڑو مت, چاہے ایک رکعت دو رکعت چلا جائے پرواہ نہیں ہے, دوڑو نہیں, وقار کے خلاف. اور اگر کوئی راستہ چل کر کھاتا ہے, راستے سے چلتا ہے, کھاتا ہے, کیلا کھاتا ہے, سنگتر کھاتا ہے, کچھ کھاتا ہے, تو اسلامی عدالت اس کی شہادت قبول نہیں کرے گی. اگر کوئی راستے میں چلتا ہے اور کھاتا ہے تو اسلامی عدالت جو ہے قاضی اس کی شہادت کو معتبر نہیں سمجھے گا, کیونکہ یہ شخص وقار کے خلاف کا, یہ گناہ نہیں ہے, راستے کھانا گناہ نہیں ہے, لیکن وقار کے خلاف. اور جو شخص وقار کے خلاف کام کرے گا وہ جھوٹ بھی بول سکتا ہے, اس لیے اس کی شہادت جو ہے معتبر نہیں ہے. اب دیکھو کیسی کیسی اسلام اس کو کیسا دیکھنا چاہتا, کیسا دیکھنا چاہتا, کاش ہم لوگ سمجھ جائیں اور اللہ ہمیں عمل کرنے کی توفیق عطا کرے. السلام علیکم.